नमस्कार, कार्यक्रम बदलिदो नेपालमा अर्जुन पोखरेलको स्वागत। आर्थिक विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो अनलाइन, मोबाइल र उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेसनबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपालमै कच्चा पदार्थ भए पनि उद्योग राम्रोसँग नखुल्दा र सञ्चालन नहुँदा नेपाल परनिर्भर बन्दै गएको छ। देशमै औद्योगिकरण गर्न र आत्मनिर्भर बन्न भन्दै सरकारले कानुन सुधार गरेको, लगानी मैत्री वातावरण सिर्जना गरेको लगायतका पहल भइरहेको बताउँदै आएको छ। विशेष गरी वैदेशिक लगानी भित्राउनको लागि एकद्वार प्रणालीको विकास गरेर विदेशी लगानीकर्तालाई एकै ठाउँबाट सबै सेवा सुविधा दिने काम भइरहेको सरकारको दावी छ। तर अपेक्षा गरेअनुसार वैदेशिक लगानी आउन सकेको छैन। वैदेशिक लगानीको लागि प्रतिबद्धता अनुसारको लगानी रकम भित्रन पनि सकेको छैन। आज हामीले उद्योग क्षेत्रका विविध विषय र नेपालमा वैदेशिक लगानीको विषयमा उद्योग विभागका महानिर्देशक जीवलाल भुसालसँग कुराकानी गर्छौँ। उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्छ। भुसालज्यू, स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
धन्यवाद।
यो कोरोना महामारीका कारण नेपालको उद्योग क्षेत्र पनि निकै प्रभावित भएको थियो। कोरोना महामारीमा बन्द भएका र पलायन हुन थालेका उद्योगको लागि सरकारले प्याकेज पनि ल्याएको थियो। कोरोना महामारीपछि चाहिँ उद्योगहरू सञ्चालनको अवस्था के छ?
अवश्य पनि यहाँले असाध्यै महत्त्वपूर्ण सवालमा कुरा राख्नु भएको छ। कोभिडको समयमा हाम्रा उद्योगहरू चाहिँ 60% बन्द थिए भने 40% हाराहारी चाहिँ आंशिक रूपमा मात्रै सञ्चालित थिए। त्यसले गर्दाखेरि अब उद्योग धन्दा निकै धेरै प्रभावित थिए। अब पछिल्लो समयमा चाहिँ जुन कोभिडको प्रभाव कम हुँदै गयो, त्यसपछि अहिले चाहिँ फेरि उद्योगले चाहिँ राम्रो हिसाबले रिकभर गरेका छन्। अहिले फुल फेजमै विगतकै अवस्थामा चाहिँ उत्पादनमूलक उद्योगहरू चाहिँ विगतकै अवस्था सञ्चालन भएको अवस्था छ। केही पर्यटनमूलक उद्योगहरूको सन्दर्भमा अहिले पनि प्रभाव देखिरहेको छ। लघु घरेलु र साना उद्योगको क्षेत्रमा पनि केही प्रभाव 10-15% प्रभाव अझै पनि छ। तर अहिलेको स्थितिमा हेर्दाखेरि अब उद्योग चाहिँ कर्मश रिकभरीतिर जाँदैछन् र आफ्नो क्षमता अनुसार सञ्चालन हुने स्थितिमा चाहिँ पुग्दैछन्।
जस्तो अब तपाईँले लगभग पूर्ण क्षमतामा चल्न थाले भन्नुभयो, यसलाई चाहिँ जुन सरकारले गएको चालु आर्थिक वर्षको बजेटमा त्यसै गरी मौद्रिक नीतिमा पनि विभिन्न सुविधाहरू प्याकेजहरू ल्याएको थियो, त्यसको सकारात्मक प्रभाव परेछ, उहाँहरूले लाभ लिन सक्नुभएछ भनेर बुझ्दा हुने भयो?
हो, पक्कै पनि उहाँहरूको केही गुनासोहरू त छ। अब ऊ चाहिँ मौद्रिक नीतिले धेरै राम्रो कुराहरू अब ल्यायो, तर ऊ चाहिँ यसको प्रभावकारी रूपमा चाहिँ कार्यान्वयन हुन जरुरी छ भन्ने उहाँहरूको चाहिँ माग छ। त्यसलाई चाहिँ सरकारले बिस्तारै त्यसलाई सम्बोधन पनि गरिरहेछ र गर्ने क्रममा पनि छ। समग्रतामा चाहिँ अब उहाँहरूले धेरै ठुलो कुराहरू चाहिँ उठाउनु भएको थिएन। उहाँहरूले अनुदान खोजेको पनि होइन, विशेष अरू कुनै त्यस्तो ठुलो सपोर्ट पनि खोजे होइन। उहाँहरू चाहिँ उद्योगलाई चलायमान बनाउनको निम्ति कर्जाको जुन चाहिँ कर्जा तिर्ने समय हुन्छ त्यसलाई अलिकति लम्बाइदिने, ब्याजमा सहुलियत गरिदिने, त्यसपछि अब केही सस्तो ब्याजमा लोनको कुरा जस्ता कुराहरू मात्रै उहाँहरूले माग गरेको हो। त्यसलाई चाहिँ गभर्मेन्टले मौद्रिक नीति मार्फत सम्बोधन पनि गरेको छ र त्यसको कार्यान्वयन हुने क्रममा छ। केही जटिलता भएका कुराहरूलाई पनि उहाँहरूले कुरा राखिराख्नु भएको छ, त्यो कुराहरू फुट्दैछ। त्यसले गर्दाखेरि अहिले चाहिँ कर्मश सकारात्मकतातर्फ उन्मुख भएको नै देखिन्छ।
अब यो अघि तपाईँले जुन अलिकति केही खुल्न बाँकी छन् अथवा बन्द भएका उद्योगहरू पूर्ण रूपमा त 100% खुलेका छैनन्, तीमध्ये केही पलायन नै हुन लागेका हुन्?
होइन, यसो छ, अब ठुला र मझौला स्तरका उद्योगहरू चाहिँ अब करिब 70% सञ्चालनकै स्थितिमा आइसके। मूलत ऊ चाहिँ साना उद्योगमा केही थोरै प्रभाव छ। लघु घरेलु र साना उद्योगको सन्दर्भमा चाहिँ करिब 10% उद्योगहरू चाहिँ अब अहिले पनि बन्दको अवस्थामा अथवा त्यसको विकल्प खोजिराखेको देखिन्छ। त्यो सन्दर्भमा चाहिँ लघु घरेलु र साना उद्योगको समस्या अलिक बढी हो र पर्यटन मूलक उद्योगहरू विशेष गरेर होटल रेस्टुरेन्ट यो चाहिँ टुर ट्राभलहरू यिनीहरू चाहिँ जुन स्केलमा सञ्चालन हुनु पर्थ्यो त्यो चाहिँ हुन सकेका छैनन्। त्यो क्षेत्र चाहिँ अझै अहिले पनि प्रभावित नै छ भनेर हामीले चाहिँ भन्न मिल्ने हुन्छ। 70% होइन, आंशिक रूपमा चाहिँ यो क्षेत्र प्रभावित छ।
जस्तो अब नेपालको अर्थतन्त्रमा योगदान दिने हिसाबले सँगसँगै स्थानीय स्रोत साधनको परिचालन, त्यसै गरी धेरैलाई रोजगारी दिने र स्वरोजगारमूलक उद्योगहरू, लघु तथा साना घरेलु उद्योगहरू हुन्, यी चाहिँ पूर्ण रूपमा सञ्चालन नहुँदा चिन्तित हुनुपर्ने अवस्था चाहिँ कतिको छ महानिर्देशकज्यू?
पक्कै पनि अब यो सन्दर्भमा चाहिँ अलिकति चिन्तित हुने अवस्था छ। सरकारले पनि यसलाई सिरियसली ल्याएको छ, उहाँहरूसित पनि विभिन्न लतमा कुरा भइरहेछ। सरकारले ल्याएका प्याकेजबाट बेनिफिट ल्याउनको निम्ति पनि सरकारले आह्वान गरेका छ। केही प्राविधिक कारणले उहाँहरूका कामदारहरू विस्थापित भएको कारण, त्यसपछि अब कामदारहरूलाई नियमित तलब दिन नपाएको कारण, केही कच्चा पदार्थको कारण अब उहाँहरूले चाहिँ विकल्प खोजेको अवस्था छ। त्यसलाई चाहिँ उहाँहरूले खोजेको विकल्पमा चाहिँ सरकारले सहजीकरण गरिदिने एउटा कुरा रहन्छ भने, अर्को चाहिँ चलाउन आउने उद्योगहरूको सन्दर्भमा चाहिँ उहाँलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था सरकारले गरेकै छ। त्यसपछि ऊ चाहिँ अब आयकर लगायतका कुराहरूमा उहाँहरूले सहुलियत मागेको कुराहरूमा पनि केही सरकारले सक्नेसम्म कुराहरूलाई चाहिँ फेसिलिट गरिदिया छ। ऋणको अवधि लम्बाउने कुराहरूलाई पनि सरकारले फेसिलिट गरिदिया छ। त्यसपछि ब्याज दरमा पनि केही सहुलियतको कुरा चाहिँ ब्याङ्कहरू मार्फत सरकारले गरेको छ। उहाँहरूले मागेको विषय यिनै हो। अब यसको सन्दर्भमा चाहिँ सरकारले पोजिटिभली लागेका छन्, केही बेनिफिट उहाँहरूले ल्याउँदै पनि हुनुहुन्छ। अब कोभिडको प्रभाव कम हुँदै जाँदाखेरि सामान्य लयतिर उहाँहरू चाहिँ फर्किँदै हुनुहुन्छ। केही एकाध अब मैले भनिहालेँ 10% हाराहारी त्यो प्रभाव देखिन्छ, त्यसलाई चाहिँ न्यूनीकरण गर्ने सन्दर्भमा चाहिँ अब हामी बजेटको पनि धेरै नजिक छौँ। अब मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पनि कुरा भइरहेछ, अर्थ र मन्त्रालयले पनि यसलाई निकै सकारात्मक हिसाबले नीतिगत रूपमा चाहिँ उहाँहरूलाई चाहिँ फेसिलिट के कुराहरूबाट गर्न सकिन्छ र उहाँहरूलाई इन्सेन्टिभ के चाहिन्छ भन्ने हिसाबले चाहिँ छलफल भइरहेछ र आगामी दिनमा बजेट मार्फत चाहिँ पक्कै पनि उहाँहरूका मागहरू सम्बोधन गर्ने हिसाबको अवस्था बन्छ। त्यसपछि उहाँहरू चाहिँ उहाँको उद्योगहरू पुनर्जीवनमा जान्छ भन्ने मलाई लाग्छ।
भुषालजी, एकछिनमा उठाउँला भनेको थिएँ, तपाईँले प्रसङ्ग उठाइहाल्नुभयो आउँदो नीति तथा कार्यक्रम र बजेटमा चाहिँ यो उद्योग क्षेत्रसँग सम्बन्धित क्षेत्रहरूलाई चाहिँ सरकारले के कस्तो व्यवहार गर्दा कतिको सहुलियतहरू देला, यो क्षेत्रलाई अझै वृद्धि गर्नको लागि र नेपाललाई आत्मनिर्भर उन्मुख बनाउनको लागि के गर्ला भन्ने चासो हुनसक्छ। अब विभागले पनि पक्कै सल्लाह सुझावहरू दिने होला, बजेटका सिलिङहरू तोकिएका छन्, के हुनसक्छ आउँदो नीति तथा कार्यक्रम र बजेटमा यो उद्योग क्षेत्रको सन्दर्भमा?
अहिलेसम्म चाहिँ हाम्रा नीतिहरू चाहिँ अलिकति अब उद्योग केन्द्रित भन्दा पनि राजस्व केन्द्रित भएको अवश्य पनि हो। आगामी बजेटमा चाहिँ हामीले मन्त्रालय मार्फत कुरा पनि गरेका छौँ, माननीय अर्थमन्त्रीज्यू लगायत अर्थको टिम पनि एकदम पोजिटिभ पाइएको छ। त्यो सन्दर्भमा चाहिँ पक्कै पनि उहाँहरूका मागहरू चाहिँ नीतिगत रूपमा, अघि मैले भने उद्योगी व्यवसायीका धेरै मागहरू चाहिँ अब बजेट नीति तथा कार्यक्रम मार्फत नीतिगत रूपमा सम्बोधन गरिदिने विषयहरू हुन्छन्। उहाँहरूले सिधै इन्सेन्टिभ प्याकेज चाहिँ असाध्यै कम खोजेका हुन्छ। त्यो भएर धेरै कुराहरू चाहिँ अहिले चाहिँ उद्योग मैत्री नीति ल्याउने, त्यसपछि कोभिडलाई कोभिडको प्रभावबाट थला परेको अर्थतन्त्रलाई जीवन्त बनाउनलाई चाहिँ उद्योगलाई बढीभन्दा बढी क्रियाशील बनाउने हिसाबले नै छलफल भएको छ। त्यो सन्दर्भमा चाहिँ नीतिगत रूपमा चाहिँ धेरै कुराहरू चाहिँ अहिले सम्बोधन हुन्छन् र उहाँहरूलाई चाहिँ राहतका प्याकेजहरूको रूपमा चाहिँ ब्याज दरमा सहुलियत दिने, अब त्यसपछि सामा ब्याजमा चाहिँ किस्ता बढाउने, त्यसपछि अब चालु पुँजीको लागि उहाँहरूलाई आवश्यक पर्ने ऋणहरूको सहुलियतका कुराहरू, ऋण अवधि लम्बाउने कुराहरू, त्यस्तो कुराहरूमा चाहिँ विगतका जस्ता अब रेगुलर कार्यक्रमहरू पनि अर्थ मन्त्रालयले अब र नेपाल सरकारले त्यो छलफल भइराखेको विषय भएको हुँदा त्यसमा पनि त्यो पनि ल्याउँछ र अलिकति उहाँहरूलाई चाहिँ अब नीतिगत रूपमा चाहिँ राहत हुने विषय पनि ल्याउँछ। त्यही भएर विगतको बजेटभन्दा अहिलेको बजेट पक्कै पनि अलिकति उहाँहरूको पक्षमा अब उहाँहरूलाई चाहिँ पुनर्जीवन दिनको निम्ति, उद्योग क्षेत्रलाई प्रवर्धन गर्नको निम्ति र उद्योग क्षेत्र मार्फत जुन चाहिँ राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने र उद्योगको कन्ट्रिब्युसन चाहिँ निरन्तर रूपमा बढाउँदै जाने अर्थतन्त्रमा त्यो सरकारको नीति छ, त्यो अनुसार नै बजेट आउँछ भन्ने मलाई लाग्छ।
यो नीति अथवा पोलिसी रिफर्म त हामीले एकदमै धेरै गऱ्यौँ भनेर मन्त्रीहरूले पनि बोल्नुहुन्छ, तपाईँहरूले पनि ठाउँ ठाउँमा बोल्नुहुन्छ, अझै पनि एकदमै धेरै सुधार गर्नुपर्ने खालको नीतिहरू छ उद्योग क्षेत्रमा?
होइन, पोलिसीको हिसाबले हामीले चाहिँ औद्योगिक व्यवसाय ऐन पनि नयाँ ल्यायौँ, त्यसपछि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन पनि नयाँ ल्यायौँ, त्यसपछि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली पनि नयाँ ल्याइसक्यौँ, त्यसपछि सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन पनि अब भर्खरै नयाँ ल्यायौँ, त्यसपछि विभिन्न कार्यविधिहरूको कुराहरू आए, मौद्रिक नीति र वित्तीय नीतिहरू पनि धेरै उदार हिसाबले हामीले ल्यायौँ। अब त्यो चाहिँ पोलिसीमा हाम्रो धेरै अब समस्या चाहिँ देखिएको छैन। उद्योगिक व्यवसायीहरूसितको अन्तर्क्रियामा छलफल र उहाँहरूको कुरा राख्दा पनि पोलिसीगत रूपमा चाहिँ हामीले राम्रो सुधार भएको छ नेपालमा, तर यसको इम्प्लिमेन्टेसनमा केही समस्याहरू छ, त्यसलाई चाहिँ अलिकति सहज रूपमा इम्प्लिमेन्टेसनमा लाने र कार्यान्वयनमा उतार्ने कुरामै बढी ध्यान दिनुपर्छ भन्ने उहाँहरूको छ। कार्यान्वयनको क्रममा रहेका समस्याहरूलाई आगामी दिनमा सर्टआउट गर्दै जाँदाखेरि उद्योगिक व्यवसायले जुन माग गर्नुभएको छ त्यो कुरामा चाहिँ अब पक्कै पनि अब उहाँहरूको मागलाई चाहिँ सम्बोधन गर्न सकिन्छ भन्ने लाग्छ।
अब फेरि पनि अलिकति यो कोभिडकै प्रसङ्ग जोडेर एउटा कुरा गरौँ, नयाँ उद्योग दर्तामा चाहिँ कोभिडको प्रभाव कतिको देखिएको छ विगतका वर्षहरूमा तुलना गर्दाखेरि यसपल्ट?
हामीले त्यो कुरा चाहिँ यहाँ कम्पेरिजन गरेर पनि हेरिरहेका छौँ। हामीले सङ्ख्यामा भन्दा पनि लगानीको भोल्युमको रूपमा भोल्युमलाई पनि हेर्नुपर्ने हुन्छ। अहिले पछिल्लो समयमा चाहिँ हाम्रो ऊर्जा क्षेत्रमा निकै ठुलो इन्भेस्टमेन्ट आइरहेको छ, त्यस्तै पर्यटन मूलक उद्योगहरूको सञ्चालनको स्थिति हेर्दाखेरि अलिकति राम्रो स्थिति छैन र पनि त्यसको पूर्वाधार विकास गर्ने र आगामी दिनमा सञ्चालन गर्ने हिसाबले होटल व्यवसायका उद्योगहरू पनि धेरै दर्ता भएको छन्, सेवामूलक उद्योगहरू पनि धेरै दर्ता भएको छ र हाम्रो उत्पादनमूलक उद्योगहरू पनि दर्ता भएको छ। त्यही भएर मैले सामान्य उदाहरणकै रूपमा भनौँ, गत साल चाहिँ 38 अरब हाराहारीको विदेशी लगानी आएको थियो भने अहिले चाहिँ यो चार महिनाको पिरियडमा 25.5 अरब हाराहारीको विदेशी लगानीको प्रतिबद्धता आएको छ भने समग्र लगानी प्रतिबद्धता दोस्रो चौमासिकसम्म चाहिँ 1.18 अरब करोडभन्दा बढी आइसकेका छन्। यसले गर्दाखेरि गतसित तुलना गर्दाखेरि हामी आर्थिक वर्षको अन्तिमसम्म गत आर्थिक वर्षको हाराहारीको कमिटमेन्ट चाहिँ यस साल पनि आउँछ। अब कमिटमेन्ट र यथार्थ रियालिटी अथवा कमिटमेन्ट गरेको बमोजिमको लगानी चाहिँ उद्योग क्षेत्रमा हुन्छ कि हुन्न भन्ने कुरा त हाम्रो आगामी दिनको चाहिँ लगानी योग्य वातावरण हाम्रो चाहिँ उद्योगले खोजे अनुसारको सहजीकरण गर्ने कुराहरू त्यसपछि हाम्रा कन्स्ट्रक्सनको क्रममा चाहिँ ऊ चाहिँ त्यसलाई सहजीकरण गरिदिने कुरा ती सबै कुरा र हाम्रो राजनीति स्थायित्व हाम्रा अर्थनीति सबै कुराले चाहिँ ठ्याक्क लगानी कति भयो भन्ने कुरा चाहिँ हेरिने हो। समग्रमा चाहिँ अहिले हाम्रो चाहिँ उद्योग दर्ताको ट्रेन हेर्दाखेरि गत सालको ट्रेन र अहिलेको हेर्दाखेरि कोभिडकै समयमा पनि उत्साहजनक रूपमै लगानी चाहिँ प्रतिबद्धता आइरहेछ। अब यथार्थमा रूपान्तरण हुन त आगामी दिनका हाम्रा नीति कार्यक्रम हाम्रो सरकारको तर्फबाट गर्ने सहजीकरण त्यसले पनि ऊ चाहिँ भूमिका निर्वाह गर्छ, तर समग्रमा कमिटमेन्ट गरे अनुसारको उसलाई हेर्दाखेरि अब अहिले चाहिँ उत्साहजनक अवस्था नै छ।
जस्तो अब विदेशमा पनि कोभिडकै प्रभाव एकदमै धेरै थियो, धेरै चिन्तित भएका थिए, यो हेर्दाखेरि चाहिँ उत्साहजनक नै रहेछ क्यार। नेपालमा आउने तपाईँले भनिहाल्नुभयो, दोस्रो चौमासिकमा कुरा गर्दाखेरि पोहोरको भन्दा अहिले 1 अर्ब रुपियाँ भन्दा धेरै लगानी प्रतिबद्धता आएको छ भन्नुभयो।
त्यो गत सालको तुलना गर्दाखेरि 1 अर्ब बढी होइन, गत सालको हाराहारीमा आउने गरी अहिले चाहिँ दोस्रो चौमासिकसम्मको तुलना गर्दाखेरि गत सालको अवस्थालाई चाहिँ हामी मिट गर्न सक्छौँ यो विषम परिस्थितिमा पनि भनेर मैले क्लियर गरेँ।
जस्तो अब वैदेशिक लगानीको कुरा गर्दाखेरि चाहिँ वैदेशिक लगानी ल्याउनलाई गाह्रो भयो, जब नेपालमा कुनै लगानीकर्ता लगानी गर्न भनेर आउँछ कतिवटा कार्यालयहरू धाउनु पर्ने हो भनेर उसको नेपाली आकाशमा प्रवेश गरेदेखि टाउको दुख्छ भन्ने खालका कुराहरू पनि आएका थिए। तिनै कुराहरूलाई सम्बोधन गर्नलाई एकल बिन्दु सेवा केन्द्रका अवधारणाहरू पनि आए। एकल बिन्दु सेवा केन्द्र चाहिँ अहिले पूर्ण रूपमा सञ्चालन हुन थाल्यो, विदेशी लगानीकर्ता कुनै आयो भने चाहिँ एउटा ढोकाभित्र छिरेपछि उसले सम्पूर्ण सेवा त्यहीँबाट प्राप्त गर्न सक्ने अवस्था छ अहिले महानिर्देशकज्यू?
पक्कै पनि यहाँले राखेको जिज्ञासाको सन्दर्भमा चाहिँ सबै कुरा भएको छ भनेर मैले भन्न सक्दिनँ। सुरुवात चाहिँ राम्रो भएको छ, जस्तै विदेशी विनिमय सहजीकरण इकाइ राष्ट्र ब्याङ्कबाट जुन उद्योग विभाग अन्तर्गत प्रतिनिधित्व गरेर बसिरहेको छ त्यसले असाध्यै राम्रो हिसाबले काम गरेको छ र व्यवसायहरूलाई सहजीकरण नै गरेको छ। अर्को कुरा चाहिँ अब भिसा सहजीकरण इकाइ यो अध्ययन विभाग अन्तर्गतको सहजीकरण इकाइ पनि त्यहाँ बसेको छ, त्यसले असाध्यै इफेक्टिभली काम गरेको छ र यो चाहिँ बाहिरबाट आएका इकाइ अथवा अरू अन्तर मन्त्रालयका इकाइहरूलाई मात्रै हामीले चाहिँ एकल बिन्दु सेवा केन्द्र भन्ने होइन, उद्योग विभाग अन्तर्गत साबिकमा काम गरेका उद्योग रजिस्ट्रेसनको काम प्रशासन तथा कानुन इकाइ त्यसपछि प्रविधिसित सम्बन्धित इकाइ र विदेशी लगानी इकाइ चारवटा इकाइ अब यहाँ भित्रकै छन्। अब त्यसले गर्दाखेरि 4-6 इकाइ एकदम इफेक्टिभली चलाएका छन् र अरू 3 इकाइहरू अब जस्तै जग्गा सहजीकरण इकाइ त्यसपछि कम्पनी इकाइ श्रम इकाइ र राजस्वको इकाइ अर्थ मन्त्रालय अन्तर्गत इकाइहरूलाई चाहिँ अझ सशक्तिकरण बनाउन गर्न चाहिँ जरुरी छ। उहाँहरूको काम चाहिँ फुल फेजमा आइसकेका छैन, हामीले चाहिँ उहाँ सम्बन्धित मन्त्रालयसित संवाद पनि भइरहेछ, मन्त्रालयले पनि त्यसलाई कोअर्डिनेट गरेका छ र पत्रचार पनि भएको छ। फुल फेजमा अधिकार प्रत्यर्पण गरेर उद्योगी व्यवसायहरूलाई चाहिँ अब सम्बन्धित मन्त्रालयबाट हुने काम चाहिँ एकल बिन्दु सेवा केन्द्रबाटै हुने वातावरण बनाइदिनु पऱ्यो भन्ने हिसाबले चाहिँ पत्रचार पनि भएको छ, छलफल भएको छ, आगामी दिनमा त्यसमा थप सुधार होला। अब पक्कै पनि राम्रो हिसाबले चाहिँ अहिले अब लगानीकर्तालाई चाहिँ सहजीकरण गर्ने तिर हामी हुनुहुन्छौँ भन्ने विषय चाहिँ मैले निवेदन गर्न चाहन्छु।
पहिला भन्दा सुधार त भएको हो, तर पुरै एकै ठाउँमा आएपछि उनीहरू त्यहाँ जुन ढोकाबाट भित्र गए त्यहाँ बाहिर निस्किँदा उनीहरूको सबै प्रक्रिया पुरा हुन भने अझै समस्या छ।
केही थोरै छ, सबै चाहिँ छैन। जस्तै मैले भनिहालेँ नि, सबभन्दा बढी उहाँहरू चाहिँ ठोकिने भनेको विदेशी लगानी स्वीकृत गर्न लाग्यो। त्यो विगतमा उद्योग विभागले नै को विदेशी लगानी शाखाले नै त्यसमा काम गरेका छ। त्यसपछि तपाईँको लगानी स्वीकृत भइसकेपछि कम्पनीमा गएर उहाँहरूले कम्पनी बनाउनलाई तुरुन्तै भइहाल्छ। त्यसको आधारमा फेरि उद्योग विभागमा आएर उद्योग दर्ता गर्ने काम तुरुन्तै भइहाल्छ। मुख्य काम उहाँहरूको त्यो हो। त्यसमा चाहिँ हामीले म्याक्सिमम् सहजीकरण गरेका छौँ। अरू सानातिना कुराहरू चाहिँ जस्तै उद्योगको स्केल अनुसार उनीहरूको इआइए गर्नुपर्ने कुरा, आइई गर्नुपर्ने कुरा त हामी विभागवटी गर्छौँ। अहिले धेरैजसो कुराहरू चाहिँ ऐनमा संशोधन भएर धेरैजसो ठुलो स्तरको सिलिङको उद्योगहरू दर्ता हुने क्रममा पनि आइई गरे पुग्ने अवस्था सिर्जना भएको छ। त्यसपछि इआइएको लागि वन वातावरण मन्त्रालयमा जानु परेन। त्यो पोलिसी रिफर्मले पनि धेरै कुराहरू चाहिँ हिजोको जस्तो असहजता छैन, सहजता नै छ। केही कुराहरू अझै पनि रिफर्म गरेर जानुपर्ने चाहिँ छ। तपाईँले भने स्वाभाविकै हो, हामी त्यसतर्फ लागेका छौँ। हिजोभन्दा आज चाहिँ हामीले प्रशासनिक हिसाबले पनि धेरै कुराहरू सहजीकरण गरेका छौँ। जस्तै उद्योग विभागलाई अब थप सक प्रभावकारी बनाउनको निम्ति त्यहाँबाट दिने सेवाको निम्ति हामीले चेकलिस्ट नै सार्वजनिकरण गरेका छौँ। यस वर्षको कार्यक्रममै उद्योग विभागलाई चाहिँ फुल फेजमा अटोमेसनमा लानको निम्ति हामीले टेन्डर गरिसक्यौँ र अब त्यो प्रक्रिया पनि अगाडि बढेको छ। केही रिसर्चको कामहरू, अब विदेशी लगानीलाई कसरी प्रभावकारी बनाउने, हाम्रो हामीले दिने सेवालाई कसरी प्रभावकारी बनाउने, औद्योगिक बौद्धिक सम्पत्ति प्याटर्न डिजाइन ट्रेडमार्कको कामलाई कसरी सहजीकरण गर्ने भन्ने सन्दर्भमा स्टडीहरू गरेर प्रतिवेदन आएको छ र त्यसको आधारमा हामी करेक्सन गर्दै गइरहेछौँ। त्यो सन्दर्भमा आगामी दिनमा चाहिँ पक्कै पनि यहाँहरूले चाहिँ हिजोभन्दा आज सुधार चाहिँ पाउनुहुन्छ।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेज मार्फत एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले उद्योग विभागका महानिर्देशक जीवलाल भूषालसँग कुराकानी गरिरहेका छौँ। उहाँसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन र मोबाइल एप्लिकेसन मार्फत एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले उद्योग क्षेत्रका विविध विषयमा उद्योग विभागका महानिर्देशक जीवलाल भूषालसँग कुराकानी गरिरहेका छौँ। भूषालज्यू, फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
जस्तो अब यो लगानी बोर्ड पनि प्रत्यक्ष जोडिन्छ यहाँहरूसँग वैदेशिक लगानीको हिसाबले, लगानी बोर्डले पनि धेरै नै सहजीकरण गरिरहेको छ। तर लगानी बोर्डले चाहिँ के भन्छ भन्दा, नेपालमा हाम्रो पुरानो रोग चाहिँ अझै नजाने रहेछ, जतिसुकै गर्छौँ भने पनि एउटै ढोकाबाट चाहिँ सेवा दिन नसकिने रहेछ, अन्तर सरकारी निकायको समन्वय चाहिँ अलि धेरै प्रभावकारी हुन सकेन भन्छ। यो अन्तर निकायको प्रभावकारी समन्वय चाहिँ मा अलिअलि गाह्रो परेको हो उद्योग विभागलाई?
होइन, त्यस्तो हामीलाई चाहिँ गाह्रो परेको छैन, किनभने हाम्रो म्यान्डेटभित्रको काम गर्नलाई धेरै त्यस्तो असहजता छैन। जहाँ असहजता छ, हामी चाहिँ सम्बन्धित निकायसित छलफल गरेर संवाद गरेर टुङ्गाएका पनि छौँ धेरै विषयहरू। जस्तै लगानी बोर्डसितै अघिल्लो हप्ता हामीले सघन रूपमा छलफल गऱ्यौँ र हाम्रो र उहाँहरूको बिचमा चाहिँ उद्योग दर्ता लगानी स्वीकृति लगायतको विषयमा रहेका कन्फ्युजनहरू चाहिँ क्लियर गऱ्यौँ। हामीले चाहिँ 6 अर्बसम्मका उद्योग दर्ता गर्ने चाहिँ उद्योग विभागले हो, 6 अर्बभन्दा बढीको लगानी स्वीकृत गर्ने चाहिँ लगानी बोर्डले हो। लगानी स्वीकृत भइसकेपछि पनि फेरि त्यसलाई उद्योगमै बनाउने हो भने फेरि उद्योग विभागमै आउने हो। त्यो भएर लगानी स्वीकृत गरेर परियोजना सञ्चालन गर्ने लगानीकर्ताहरू चाहिँ लगानी बोर्डतिर जानुहुन्छ, लगानी मात्रै स्वीकृत गरेर फेरि उद्योग बनाउने चाहिँ उद्योग विभागतिर आउनुहुन्छ। त्यसले गर्दाखेरि हाम्रोमा आएकोलाई इमिडिएट हामी सहजीकरण गरेका छौँ। अब केही प्रक्रियागत झन्झटको कारण अब संस्थागत चाहिँ जनशक्ति, त्यसपछि संस्थागत क्षमता, त्यस्तो कुराहरूले यता कता कतै ढिला भएको छ भने छुट्टै कुरो हो। तर विभागले परम्परागत रूपमै धेरै लामो एक्सपर्टिज पनि भएको, ऊ चाहिँ उद्योग दर्ताको सन्दर्भमा चाहिँ अब धेरै विषयहरूको पुरानो नलेज पनि भएको, अहिले त्यसलाई चाहिँ अपडेट पनि गरेको र विज्ञता पनि भएको हिसाबले चाहिँ उद्योग विभागमा त्यति ठुलो समस्या चाहिँ छैन। बरु एउटा विषय मैले के निवेदन गर्नुपर्छ भने उद्योगी व्यवसायी र उहाँहरूले परिचालन गरेका सहजकर्ताहरूले अब सीमित डकुमेन्ट ल्याएर उद्योग विभागमा छोड्यो, त्यसपछि दुई चार दिनपछि आयो, दुई चार महिनापछि आयो, त्यसपछि एक महिना, दुई महिना, तिन महिना, चार महिनासम्म काम भयो, भएन विभागमा भन्दै भन्यो, बाहिर चाहिँ हल्ला गर्यो, त्यो हिसाबको समस्या चाहिँ छ। तर हामीले विभागबाट प्रवाह गरिने 40 प्रकृतिका सेवाहरू चाहिँ जुन छन् त्यसको लागि हामीले स्ट्यान्डर्ड फर्मेट नै बनाएर चेकलिस्टमा यो यो कागजातहरू समावेश गरेर ल्याउनुहोस् भनेर हामीले लगाएका छौँ र मैले विभिन्न सार्वजनिक कार्यक्रममा पनि भनेको छु र त्यसको कार्यान्वयन पनि गरेका छु। सबै डकुमेन्ट पुऱ्याएर उहाँहरूले ल्याउनु हो भने 3 दिनभित्र मैले उद्योग दर्ता गरेर उहाँहरूलाई सर्टिफिकेट दिन्छु। अब हामीले अब कार्यान्वयन गर्ने 10 करोडभन्दा बढीको स्थिर पुँजी भएका उद्योगहरू अहिले विभागबाट दर्ता र प्रशासनको काम गरेका छौँ। त्यो सिलिङभित्रको उद्योग प्रशासनको काममा उहाँहरूले कागज पुऱ्याएर कुनै समस्या भयो भने म जतिखेर पनि उहाँहरूलाई चाहिँ जवाफ दिन तयार छु। मैले भनिहालेँ 3 दिनभित्र हामीले चाहिँ काम कम्प्लिट गरेर उहाँहरूलाई चाहिँ परिपत्र अब चाहिँ थमाउन सक्छौँ, उहाँहरूले चाहिँ सबै कागजात पुऱ्याएर आउन सक्नुपर्छ।
भुचालजी, जस्तो अब हामीले यसभन्दा अगाडि लगानी सम्मेलनहरू पनि गरेका थियौँ, लगानी सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार केहीले चाहिँ नेपालमा उद्योग विशेष गरी नयाँ क्षेत्रका उद्योगहरू खोल्न, जस्तो गाडी कम्पनीको कुराहरू थियो, यस्ता खोल्नलाई स्वीकृति पनि प्राप्त गरिसक्नु भएको थियो। कतिको फलोअपमा हुनुहुन्छ यहाँहरू, कतिको खुसी लाग्ने गरी उद्योग सञ्चालनको कुराहरू अगाडि बढिरहेको छ? जस्तो नेपालमा गाडी उत्पादन गर्ने कम्पनी, गाडीको म्यानुफ्याक्चरिङ गर्ने कम्पनी आउने भोरे भन्दा निकै धेरैतिर खुसियाली छाएको थियो। फलोअपको अवस्था चाहिँ के छ हामीले जुन लगानी सम्मेलनमा प्राप्त गरेको प्रतिबद्धता अनुसारका उद्योग स्थापनाको कुरा गर्दाखेरि?
लगानी सम्मेलन दुईवटा महत्त्वपूर्ण लगानी सम्मेलन भए, तर लगानी सम्मेलनमा कमिटमेन्ट भए अनुसारको चाहिँ उद्योग चाहिँ आइसकेका छैनन्, आउने क्रममा छन्। जुन उत्साहका साथ उहाँहरूले कमिटमेन्ट गर्नुहुन्छ त्यो अनुसारको लगानी चाहिँ अलिकति आएको र हामीले अर्को महत्त्वपूर्ण कुरा बुझ्नुपर्ने कुरा के छ भने हामी जहिले पनि विदेशी लगानी भनेर भन्यौँ, अब स्वदेशी लगानीलाई सबभन्दा बढी प्रमोट गर्नुपर्ने हुन्छ। हामीले अहिले उद्योग दर्ताको ट्रेन हेर्दाखेरि पनि हामीसित अब अहिलेसम्मको कमिटमेन्ट हेर्दाखेरि 3,57,00,000,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, बारीको चाहिँ अब स्वदेशी लगानीको कमिटमेन्ट छ, त्यो त्यसै पनि अटोमेटिक रूपमा चाहिँ अब 7% त्यसलाई कम्पेरिजन गर्दाखेरि 7% हाराहारी त्यो वान इच ऊ चाहिँ 7% हाराहारी मात्रै उहाँहरूको चाहिँ इन्भेस्टमेन्ट छ होला समग्रतामा ऊ गर्दाखेरि, त्यसमा पनि प्रतिबद्धता र प्राप्तिको अलिक ठुलो ग्याप छ। त्यो विदेशी लगानीभित्र नभित्राउने भन्ने होइन, बढी रोजगारी दिने अर्थतन्त्रमा टेवा पुर्याउन सक्ने, त्यसपछि तपाईँको नेपालमा नभएका नयाँ नयाँ प्रविधिहरू भित्राउने सन्दर्भमा विदेशी लगानी हो, नत्र समग्रतामा फेरि हाम्रो स्वदेशी लगानीकर्ताहरू नै अब सक्षम हुनुहुन्छ, उहाँहरूले गर्न सक्नुहुन्छ। स्वदेशी लगानीलाई बढीभन्दा बढी प्रमोट गर्नुपर्थ्यो, त्यति नै हामीसित तुलनात्मक लाभ भएका क्षेत्र र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई चाहिँ बढीभन्दा बढी हामीले चाहिँ अब आकर्षित गर्न सक्यौँ, उहाँहरूलाई मोटिभेट गर्न सक्यौँ भने राज्यको लागि बेनिफिट चाहिँ त्यसबाट हुन्छ।
महानिर्देशकज्यू, जस्तो हामी वर्षौँदेखि लागिरहेका छौँ देशमै औद्योगिकरण होस्, ठुला ठुला उद्योगहरू खोलुन्, हामी यहीँनेरि आत्मनिर्भर हुन सकौँ भनेर, तर गर्दा गर्दै पनि हामी त्यो बाटोमा छैनौँ। खोज्ने चाहिँ के रहेछन् उद्योग स्थापनाको लागि लगानीकर्ताहरूले? उद्योग विभागले त यो विषयमा धेरै चासो पनि राख्छ होला, के चाहिँ दिन सकेनौँ हामीले, केमा प्रयास गर्दैछौँ, उनीहरूको खोज्ने कुराको चाहिँ के रहेछ, मुख्य के कुरालाई ध्यान दिँदो रहेछन् उद्योग?
मुख्य कुरा चाहिँ अब हामीले ध्यान दिनुपर्ने विषय भनेको औद्योगिक पूर्वाधारको विकास हो, होइन? त्यसमा सरकारले गरिदिनु रहेछ, हाम्रो चाहिँ अहिले 10 औद्योगिक क्षेत्रहरू सञ्चालनमा छ र तुरुन्तै काम सुरु गर्ने गरी 6 औद्योगिक क्षेत्रहरूको सरकारले घोषणा गरेको छ, 3 सिएज को काम चाहिँ भइरहेछ र अब सबै पालिकाहरूमा अब औद्योगिक ग्राम बनाउने गरी सरकारको कार्यक्रम घोषणा भएको छ र यसपछि मात्रै अब 130 औद्योगिक ग्राम बनाउने गरी सरकारले घोषणा गरेको छ र सबै स्थानीय तहलाई चाहिँ त्यसको निम्ति तयारी गर्नको निम्ति आमन्त्रण गरेको छ। अब उद्योगमा पुग्नेसम्म जस्तै सिमेन्ट उद्योग लगायतका महत्त्वपूर्ण उद्योगमा पहुँच मार्ग बनाइदिने, त्यसपछि विद्युत ट्रान्समिसन लाइनहरू विस्तार गर्ने लगायतका महत्त्वपूर्ण कामहरू चाहिँ सरकारले गरेका छ, नगरे होइन। अरू देशको ट्रेन हेर्दाखेरि पनि जति अब धेरै अब पूर्वाधार क्षेत्रमा चाहिँ सरकारले लगानी गर्नुपर्ने हो त्यो चाहिँ अझै पनि कमी छ। हामीले चाहिँ पूर्वाधार क्षेत्रमा चाहिँ औद्योगिक पूर्वाधार क्षेत्रमा चाहिँ बढीभन्दा बढी अब लगानी गर्नुपर्ने हुन्छ। अर्को हाम्रो कमजोरी भएको पक्ष भनेको हाम्रो चाहिँ सानातिना काम गर्ने टेक्निसियनहरू पनि भारत र चिनसित निर्भर रहनुपर्छ। हाम्रो ठुलो जनशक्ति चाहिँ बाहिर छ, त्यो चाहिँ स्किल जनशक्ति छैन। अब हामीले बाहिरबाट भित्राउने रेमिटेन्स को 50% त फेरि हाम्रो देशबाट पनि बाहिर गइरहेछ भारतीय चाइनिज टेक्निसियनहरूको लागि। त्यसको लागि हामीले चाहिँ औद्योगिक जनशक्ति पनि तयार गर्नु पर्यो। अर्को कुरा, अर्को चाहिँ हाम्रो चाहिँ अब आत्मनिर्भर उन्मुख भएका उद्योगहरूलाई चाहिँ संरक्षण दिने नीति पनि राज्यले ल्याउनु पर्यो। केही हिसाबमा त छ, अझ मेसिभ रूपमा चाहिँ त्यसलाई इन्टरभेन्सन गर्नुपर्ने जरुरी छ। त्यसपछि हाम्रो चाहिँ अलिकति अब राजनीतिक स्थायित्वको कुराले पनि अब उद्योग लाग्ने वातावरण बन्ने अथवा नबन्ने हुन्छ। त्यस्तै राज्यका आर्थिक नीतिहरूको कारण पनि उद्योग लाग्ने र नलाग्ने कुरा हुन्छ। जस्तै हामीले विदेशी लगानीको कुरा गऱ्यौँ, अब भारत र चिनले ल्याएको सुविधा चाहिँ हाम्रोभन्दा आकर्षक भयो भने लगानीकर्ता चाहिँ त्यता दायीबाट हुन्छन्। ती कुराहरूलाई पनि ध्यान दिएर चाहिँ हामीले हाम्रा पोलिसीहरू बनाउनु पर्यो। समग्रमा लगानीकर्ताहरूसितको छलफल संवादमा चाहिँ उहाँहरूका यी विषयहरूको चासो जहिले पनि रहन्छ र सरकारले केही हिसाबमा त यसमा बढाएको छ। आगामी दिनमा थप इन्टरभेन्सन गर्नुपर्ने क्षेत्र चाहिँ यिनै हुन् र हामी त्यसको लागि चाहिँ अब सरकारको तर्फबाट सरकारमा बस्ने पदाधिकारी र गभर्मेन्टले यसलाई चाहिँ विशेष चासोको साथ यी कार्यक्रमहरू चाहिँ अगाडि बढाएको छ र आगामी दिनमा थप विस्तार हुन्छ भन्ने मलाई लाग्छ।
तपाईँले सिएचको कुरा गरिहाल्नुभयो, हामीले निकै उत्साहका साथ सिएच स्थापना गरेका थियौँ, उद्योगहरू गइहाल्लान् भनेर। हुन त यो कुरा चाहिँ सिएच प्राधिकरण नै छ, सिएचसँग सम्बन्धित छुट्टै कानुन पनि छ, तर सिएचमा त्यसरी उद्योगीहरूको आकर्षण बढेन, उहाँहरूका धेरै मागहरू थिए। सिएच चाहिँ पूर्ण सञ्चालनमा किन आउन सकेन भूषालज्यू?
होइन, सेतको सन्दर्भमा पनि केही नीतिगत रूपमा व्यवसायहरूले माग गर्नुभएका विषयहरू चाहिँ अब सम्बोधन गर्न जरुरी छ। अब सेजमा केही टेक्निकल कुराहरू छन्, अब जस्तै पुराना उद्योगहरूभन्दा पनि नयाँ उद्योग र निर्यातमूलक उद्योगहरूलाई त्यहाँ स्थानान्तरण गर्ने भन्ने छ। सुरुमै 100% निर्यात गर्न सक्दैनन्, त्यसको लागि चाहिँ अब कति प्रतिशत चाहिँ निकासी गर्ने भन्ने हिसाबले, जस्तै 60-40 कुरा होला अहिले, त्यो हिसाबले अगाडि पनि बढाएको छ। अब त्यस्तै अब पुराना उद्योगहरू पनि हामी चाहिँ निर्यातको लागि त्यहाँ जान्छौँ भन्नेलाई चाहिँ पुराना मेसिनेरी, औजार, उपकरणहरू पनि अब त्यहाँ लगेर उद्योग स्थापना गर्न दियो भने पनि धेरै आकर्षित हुन्छन्। र सिएचमा अब अलिकति अब स्क्वायर फिटको दरले जुन चाहिँ जग्गा उपलब्ध गराउने हुन्छ, त्यसको भाडा पनि महँगो भयो भन्ने छ। त्यो चाहिँ त्यसमा व्यापक रूपमा समीक्षा भएको छ। आगामी दिनमा चाहिँ नीतिगत रूपमा ती विषयहरू सम्बोधन हुन्छन् र अब अलि बढी व्यवसायीहरू चाहिँ त्यसमा जानुहुन्छ भन्ने लाग्छ। सरकारले त्यसलाई चाहिँ सिरियसली ल्याएको छ र सुधारको क्रममा छ। आगामी दिनमा चाहिँ सिएचमा उद्योग आकर्षित हुन्छन्।
अब अर्को कुरा, अलिकति फरक प्रसङ्ग, कृषिजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्नको लागि धेरै प्रयास गरिरहेका छौँ, तर यो कृषिजन्य उद्योगहरू चाहिँ नेपालमा खुलिएनन् भनेर गुनासो आइरहन्छ। यस्ता उद्योगहरू नखोल्दाखेरि चाहिँ हाम्रो कच्चा पदार्थ खेर जाने र विदेशबाट चाहिँ प्याकिङ भएका खाद्यान्नहरू आउन अथवा अन्य उत्पादनहरू भित्राउनु पर्ने बाध्यता छ भनिन्छ। यो कृषिजन्य उद्योगमा सुस्तता किन आएको होला महानिर्देशकज्यू?
अब यसमा अलिकति कृषकहरूको गुनासो चाहिँ, वास्तविक कृषकको गुनासो चाहिँ, मल, बिउ र प्रविधिको सहयोग चाहिँ जुन ठुलो रूपमा सरकारले गरिरहेको छ त्यो चाहिँ वास्तविक किसानसित पुगिएन, अलिकति बिचका मान्छेहरूले यसमा बेनिफिट ल्याए भन्ने कुराहरू छ, त्यसमा पनि सुधार गरेर जानु पर्ला। अर्को कुरा चाहिँ आधुनिक प्रविधि भित्राउने र चक्लाबन्दीमा जाने, मास प्रोडक्सन गर्ने हिसाबले चाहिँ हामी जान सकेनौँ। अर्को कुरा चाहिँ बजारमा जुन चाहिँ उत्पादन भएको वस्तुलाई चाहिँ बजारसितको लिङ्कअप गर्ने कुरा छ, त्यसमा चाहिँ कहीँ न कहीँ हामी चाहिँ अलिकति चुक्यौँ। सहकारीले पनि अब जति त्यसलाई चाहिँ इन्टरभेन्सन गरेर कृषकको उत्पादनहरूलाई चाहिँ बजारमा ल्याउनु पर्थ्यो, त्यसलाई पनि अलिकति गर्न सकेन, कहीँ न कहीँ बिचौलियाको प्रभाव रह्यो। यी कुराहरूले अलिकति अब जति अब हामीले अपेक्षा गरेको त्यो अनुसारको कृषिमा नतिजा चाहिँ देखिन सकेको छैन र आगामी दिनमा सरकारले चाहिँ त्यो कुरालाई चाहिँ फिल गरेका छ र कर्मशः त्यो चाहिँ सुधार भएर जान्छ। अस्ति मात्रै पनि सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ आत्मनिर्भर हुने प्रोडक्टहरूको घोषणा गर्नुभएको छ, त्यसले पनि थप उत्साह जगाउला र अब कृषि क्षेत्रमा चाहिँ सरकारले प्रायोरिटी दिनुपर्छ भन्ने हिसाबले नै अहिले सरकार पनि अगाडि बढेको र कृषि क्षेत्रमा आबद्ध कृषकहरू पनि त्यो अनुसार अगाडि बढेको सन्दर्भमा चाहिँ आगामी दिनमा यस क्षेत्रले पक्कै पनि अब उत्साहजनक प्रगति गर्ला भन्ने लाग्छ।
यो उमेरको जनसङ्ख्याको हिसाबले अहिले नेपालमा चाहिँ एकदमै धेरै लाभ दिन सक्ने जनसङ्ख्या छ, जस्तो विकसित देशहरूमा चाहिँ अहिले युवा वर्ग चाहिँ एकदमै कम छ, कि बालबच्चा छन् कि वृद्ध वृद्धाहरू छन्, नेपालमा चाहिँ युवा वर्गबाट पनि लाभ लिन सकिन्छ भन्ने विभिन्न अध्ययनहरू आइरहन्छन्। एकदमै खटिएर काम गर्न सक्ने र एक्टिभ वर्ग भन्छौँ हामी त्यो छ भनिन्छ, उनीहरू चाहिँ यो उद्योग क्षेत्रतिर आकर्षित हुन नसक्नुको कारण चाहिँ के होला? हुन त बिस्तारै आइरहेका छन् घरानाका छोराछोरीहरू, सन्तानहरूले यसो गरे उसो गरे भनेर, तर पनि जुन खालका युवाहरू आउनुपर्ने थियो ती आएनन्, विदेश पलायन भए भनिएको छ। यसमा चाहिँ हाम्रो नीति नै अलिकति अझै उनीहरू मैत्री हुन सकेको छैन अथवा कार्यान्वयन फितलो छ, के छ भूषालज्यू?
अहिले केही कुराहरू चाहिँ हाम्रो नीतिमा पनि सुधार गर्नुपर्छ। अघि पनि मैले धेरै कुराहरू भने, युवाहरूलाई आकर्षित गर्ने, उहाँहरूलाई चाहिँ सहज कर्जाको व्यवस्था गर्ने, त्यसपछि लगानीका क्षेत्रहरू चाहिँ पहिचान गर्ने, उहाँहरूलाई ट्रेन गर्ने, त्यसपछि उहाँहरूले गरेको लगानी चाहिँ डुब्दैन भन्ने कुरा चाहिँ एसियोर गर्ने कुराहरू चाहिँ राज्यले पनि गर्नुपर्छ। अब सोवावैले पनि जुन चाहिँ कोस्टल कन्ट्रीहरू हुन्छन्, समुद्रको किनारमा भएका देशहरूमा कच्चा पदार्थको लागत चाहिँ अब कम हुन्छ, उहाँहरूले अब उत्पादनबाट ठिकको बेनिफिट लिन सक्नुहुन्छ। हाम्रोमा अलिकति उद्योग लाग्ने ट्रेन त्यो पनि पक्कै पनि लागत महँगो भएर पनि फरक हुन्छ, त्यसले पनि धेरै अब लगानीकर्ता अथवा व्यवसायीहरू अहिले ट्रेडिङ बिजनेसतिर लागेको हो भन्ने नै छ। त्यो सन्दर्भमा राज्यले चाहिँ उद्योगीहरूलाई प्रोत्साहित गर्ने, प्रोटेक्सन गर्ने र उहाँहरूलाई चाहिँ बढीभन्दा बढी उत्पादनमूलक क्षेत्रमा चाहिँ अब आकर्षित गर्ने हिसाबले चाहिँ राज्यले केही नीतिगत सुधार पनि गर्नुपर्छ र केही चाहिँ अब विदेशमा गएर ऊ चाहिँ सिकेर आएका जनशक्तिहरूलाई अथवा ब्रेन गेमको रूपमा चाहिँ उहाँहरूले जुन सिकेका छ तिनीहरूलाई चाहिँ राज्यमा लगानी गर्ने वातावरण चाहिँ सरकारले बनाइदिनुपर्छ। सरकारका कार्यक्रमहरू चाहिँ धेरै आकर्षित नै छन्, त्यसमा चाहिँ युवाहरूले आकर्षित हुन नसक्नुको कारण पनि उहाँहरूले चाहिँ एस्योरेन्स खोजिरहेको हुन्छ, राजनीतिक स्थिरताको कारणले कयौँ कुराहरूलाई मूल्याङ्कन गरेका हुन्छ, कयौँ कुराहरू चाहिँ हाम्रा आर्थिक नीतिको कुरालाई हेरेर पनि मूल्याङ्कन गरेको हुन्छ लगानीको सन्दर्भमा, कयौँ चाहिँ उद्यमशीलता हुनुपर्ने पनि हाम्रोमा अलिकति युवा जनशक्तिमा त्यो हिसाबको उद्यमशीलता पनि छैन, स्किल पनि अलिकति कमी छ, त्यसले पनि समस्या भएको हो। अब हिजोभन्दा आज त तपाईँ पक्कै देख्नुहुन्छ विदेशबाट फर्किएका अब युवाहरूले मास प्रोडक्सनको रूपमा चाहिँ कयौँ तरकारी खेती, त्यसपछि पशुपालन, सानातिना उद्योगहरू सञ्चालन गरेका छ। तर यसलाई चाहिँ अलिकति बढाउन चाहिँ हाम्रा नीतिहरूमा पनि सुधार गर्नुपर्छ, युवाहरूको चाहिँ क्षमतालाई पनि अलिकति बढाएर जानुपर्छ भन्ने लाग्छ।
हस् भूषालज्यू, हामीलाई समय दिनुभयो र नेपालको उद्योग क्षेत्रसँग सम्बन्धित निकै धेरै कुराहरू गऱ्यौँ, निकै धेरै जानकारी दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँको महत्त्वपूर्ण कार्यक्रममा मेरो विचार राख्न दिनुभएकोमा यहाँप्रति आभार प्रकट गर्न चाहन्छु।
उद्योग विभागका महानिर्देशक जीवलाल भूषालसँगको यो कुराकानीसँगै आजको बदलिदो नेपालको समय सकिनै लागेको छ। अर्को बिहिबार बिहान 8:20 अर्को आर्थिक विषयको छलफल लिएर फेरि आउनेछौँ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी सङ्घर्ष विष्टलाई धन्यवाद दिँदै म अर्जुन पोखरेल पनि बिदा हुन्छु। नमस्कार।